नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। झण्डै एक महिना लामो सरकार विरूद्धको हिंसात्मक आन्दोलन थेग्न नसकेपछि बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदले पद त्याग गर्दै देश छाड्नु भएको छ। यो प्रसंगले विश्वको ध्यान केन्द्रित गरेको छ। बंगलादेशी जनताको साथकै कारण देशमा सबैभन्दा बढ़ी समय शासन गर्ने प्रधानमन्त्रीको छवि बनाउनु भएकी हसिना अन्तत जनताकै अस्वीकृतिका कारण पद त्याग्न बाध्य हुनुभएको हो। उहाँ विगत 16 वर्षदेखि लगातार निर्वाचित हुँदै पाँचौं पटक बंगलादेशको प्रधानमन्त्रीका रूपमा कार्यरत हुनुहुन्थ्यो। यससँगै बंगलादेशमा लामो प्रदर्शनका कारण त्यहाँको जनजीवन अस्तव्यस्त बनेको थियो र विशेष गरी नेपालीहरू पनि ठूलो संख्यामा बंगलादेशमा रहेका छन्। त्यसमा पनि विशेष गरी मेडिकल शिक्षा अध्ययनका लागि एमबीबीएस अध्ययनका लागि बंगलादेशमा नेपालीहरू बस्ने गरेका छन् र अन्य प्रयोजनका मा अन्य कामका लागि पनि बंगलादेशमा नेपालीहरू रहेका छन् र उनीहरूको सुरक्षाका लागि नेपाल सरकारले चासो दिएको छ र यस विषयमा बंगलादेशमा रहेको नेपाली दूतावासले त्यहाँ समन्वय गरिरहेको छ। हिजो मात्र परराष्ट्र मन्त्री आरजू देउवाले थप त्यहाँ रहेका नेपालीहरूलाई सुरक्षित नेपाल फर्काउने सन्दर्भमा सहजीकरण गरिदिन दूतावासलाई निर्देशन पनि दिनुभएको छ। अर्कोतर्फ फास्ट ट्र्याक अहिले बनिरहेको छ, द्रुतमार्ग तराई मधेश द्रुतमार्ग, र यसको काम नेपाली सेनाले गरिरहेको छ र यो निर्धारित समयमा काम सक्ने गरी नेपाली सेनाले त्यो ट्र्याक खन्ने काम गरिरहेको छ र हिजो एउटा सुरुङको ब्रेक थ्रु प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको छ। निर्माणाधीन 3 सुरुङ खन्ने काम समग्रमा 82.89% सकिएको छ। 89 पुल मध्ये 85 ठेक्का व्यवस्थापन भएर काम भइरहेको छ। 82 मिटरसम्म अग्ला पुल निर्माण अहिले त्यहाँ भइरहेको छ। यी प्रसंगहरू छन् र यी प्रसंगसँगै आज हामी चाहिँ विशेष गरी सामुदायिक वनको कुरा गर्नतर्फ लागिरहेका छौं। नेपालमा सामुदायिक वनको अवधारणा लागू भएसँगै वन क्षेत्रको संरक्षण भएको छ र वन क्षेत्रको जुन क्षेत्र छ यसको फैलन्दो रूपमा रहेको छ र यसको संरक्षणमा नेपालले एउटा विश्वलाई गतिलो पाठ पनि सिकाएको छ। आज हामी विशेष गरी नेपालको सामुदायिक वन क्षेत्रको अहिलेको अवस्था र यसमा भइरहेका समस्याहरू, विभिन्न नीतिगत समस्याहरू पनि रहेका छन्। सामुदायिक वनका अभियन्ताहरूले यो विषय बारम्बार उठाइरहेका छन्। यसको सम्बोधन अझै हुन सकिरहेको छैन। विशेष गरी सामुदायिक वन सामूहिक हितका लागि वनको संरक्षण सम्वर्धन र सदुपयोग गर्ने गरी विधिवत हस्तान्तरण गरिएको वन क्षेत्र हो र यसबाट समुदायले अधिकतम लाभ लिन सकिरहेका उदाहरणहरू पनि हामीसँग छँदैछन्। हामीसँग हुनुहुन्छ सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर प्रसाद भण्डारी। भण्डारीजी, स्वागत छ यहाँलाई कार्यक्रममा।
हजुर, नमस्कार।
अब यहाँहरूले अहिले साताव्यापी रूपमा मनाइरहनु भएको हो यो सामुदायिक वनको,
हजुर,
त्यो कसरी मनाउँदै हुनुहुन्छ त्यसको बारेमा अलिकति जानकारी दिनुहोस् न।
हजुर, यो हामी अहिले सामुदायिक वन दिवस सप्ताहव्यापी रूपमा मनाउन गइरहेका छौँ। खास गरेर नेपालमा सामुदायिक वनको अवधारणा आइसकेपछि सामुदायिक वनहरू हस्तान्तरण हुँदै गएर अहिले नेपालमा 22,760 सामुदायिक वन उपभोक्ता समूहहरू छन्, जसमा 31,00,000 घरधुरीको सहभागिता छ र अहिले 23,00,000 हेक्टरभन्दा धेरै वन व्यवस्थापन गर्दै उहाँहरूले अगाडि बढ्नु भएको छ। विगतमा नाङ्गो जग्गा, डाँडा, पाखा, तराई, मरूभूमि सरह भएको थियो, त्यसलाई संरक्षण सम्वर्धन गरेर आज विश्वमा हरियाली को देश, सामुदायिक वनको देश भनेर चिनाउन नेपालका सामुदायिक वनका उपभोक्ताहरू सफल हुनुभएको छ। त्यही उत्साहमा आजभन्दा करिब 8-9 वर्ष अगाडि हामी सरकारसँग स्थापना कालदेखि नै सामुदायिक वन दिवसको माग गरिरहेका थियौँ, तर धेरै पछाडि आएर सामुदायिक वन दिवस मनाउने निर्णय भयो र त्यस पछाडि हामी निरन्तर रूपमा हरेक वर्ष श्रावण 25 गते सामुदायिक वन दिवस हो र हामीले सप्ताहव्यापी रूपमा मनाउँछौँ भने सरकारले 24, 25, 26 गते 3 दिनको सामुदायिक वन दिवस मनाउँछ। 3 दिन हामी सँगै मनाउँछौँ, बाँकी हामी फेको फोन सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सामुदायिक वन दिवस मनाउँछ।
अब यो वर्ष चाहिँ यो सप्ताह, यो साप्ताहिक रूपमा यहाँहरूले यो मनाइरहँदा यसमा के के कार्यक्रमहरू गर्नु भएको छ, त्यसको उपलब्धिहरू कस्ता छन्, अलिकति जानकारी दिनुहोस् न।
एकदमै हामीले अहिले खास गरेर सामुदायिक वन दिवस मनाइरहँदा सप्ताहव्यापी रूपमा हामीले 20 गते पत्रकार सम्मेलन गऱ्यौँ। सँगै हामीले देशभरिबाट सामुदायिक वन जिल्ला महासङ्घका अध्यक्षहरू, केन्द्रीय सदस्य, महिला नेतृत्वहरूलाई बोलाएका थियौँ। उहाँहरूसँग पनि हामी अन्तर्क्रिया गऱ्यौँ। त्यस पछाडि हामी हिजो 21 गते हामीले माननीयहरू, खास गरेर सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालबाट संसद, यो सङ्घीय संसद र प्रदेश संसदमा जानुभएका माननीय जीवहरूसँग छलफल गऱ्यौँ। अहिले सामुदायिक वनबाट 31 जना माननीयहरू संसदमा जानुभएको छ महासङ्घबाट। त्यसै गरी सबै स्थानीय तहको हेर्दाखेरि 3100 जनप्रतिनिधिहरू सामुदायिक वनको अभियानबाट निर्वाचित हुनुभएको छ। अहिले हामीले र प्रदेशका माननीयसँग हिजो छलफल गर्यौँ। आज हामीले चाहिँ सरकारवालाहरूसँग छलफल गर्दैछौँ, सबै सरकारवालाहरूसँग। भोलि हामी हिमाली जडीबुटी र भोलि यो हिमाली जडीबुटी र खास गरेर हिमाल बचाउ अभियानको बारेमा चाहिँ कसरी यसलाई लान सकिन्छ, जलवायु परिवर्तनको विषयमा छलफल गर्दैछौँ। पर्सि हामी खास गरेर सामुदायिक वनले अर्थतन्त्रमा पारेको प्रभावको बारेमा छलफल गर्दैछौँ। 24 गते सरकार हामी सामूहिक रूपमा यो कार्यक्रम गर्दैछौँ। त्यसै गरी 25 गते हामीले गणेश मानसिंह पुरस्कार वितरण, हरेक वर्ष यो सामुदायिक वन, राम्रो सामुदायिक वन, सफल सामुदायिक वनहरूलाई चाहिँ गणेश मानसिंह पुरस्कार वितरणको कार्यक्रम हुन्छ सरकारको तर्फबाट। हामी त्यसमा चाहिँ जोइन्टली हामीले चाहिँ सामूहिक रूपमा चाहिँ त्यो कार्यक्रम गर्दैछौँ। र वृक्षारोपणका कार्यक्रमहरू पनि हामी दैनिक जसो गर्दैछौँ। 26 गते पनि हामी वृक्षारोपणको कार्यक्रम भक्तपुरमा बृहत्तर वृक्षारोपणको कार्यक्रम गरेर यो सप्ताहव्यापी कार्यक्रम समापन गर्छौँ। यद्यपि हाम्रा यी कार्यक्रमहरू निरन्तर अगाडि बढ्छ।
अब यहाँले एउटा महत्वपूर्ण विषय भन्नुभयो, सामुदायिक वन यो बाट चाहिँ वन उपभोक्ता महासंघबाट 31 जना सांसद कुनै न कुनै रूपमा सम्बन्ध हुनुभएका, सँगै 3100 जनप्रतिनिधिहरू अहिले हुनुहुन्छ। अब उहाँहरूबाट यहाँहरूले के अपेक्षा राख्नु भएको छ? अब उहाँहरू पनि यही क्षेत्रबाट जानुभएको हिसाबमा उहाँहरूसँगको अपेक्षा र उहाँले अब सामुदायिक वनका विभिन्न समस्याहरू बुझेको अवश्य हुनुपर्छ, यसमा चाहिँ यहाँहरूको अपेक्षा उहाँहरूसँग कस्तो छ?
हामी खास गरेर फेकोफोन केन्द्र, 7 प्रदेश, 77 जिल्ला, 556 वटा पालिकामा फेकोफोनको संरचनागत उपस्थिति छ। मैले 22,760 सामुदायिक वन हाम्रा तलका समूहहरूको कुरा गरिसके। त्यहाँबाट हाम्रा चाहिँ जुन 3100 जनप्रतिनिधि र अहिले संसदमा चाहिँ 31 जना सांसदहरू हुनुहुन्छ, उहाँहरू भनेको हिजो फेकोफोनको अध्यक्ष हुनुभएका, उपाध्यक्ष हुनुभएका, महासचिव हुनुभएका, केन्द्रीय सदस्य हुनुभएका, प्रदेश अध्यक्ष हुनुभएका लगायतका व्यक्तिहरू चाहिँ अहिले माननीय हुनुहुन्छ। उहाँबाट हामीले गर्ने अपेक्षा भनेको त उहाँहरू अब सामुदायिक वनको आन्दोलनबाट अगाडि बढ्नुभएको, सामुदायिक वन भनेको विश्वको एउटा यस्तो कार्यक्रम हो कि विश्वमै सफल कार्यक्रम, नेपाललाई आज सगरमाथाको देश, बुद्धको देश मात्रै होइन सामुदायिक वनको देश भनेर चिनाउन सफल भएको कार्यक्रम हो। यो महत्त्वपूर्ण कार्यक्रममा चाहिँ स्वभावैले जनप्रतिनिधिहरूले त यसलाई, अरूले पनि उठाउनुहुन्छ, तर अझै यही अभियानबाट गएकोले त झन् बेसी मुद्दाहरू उठान गर्ने र सामुदायिक वनको अधिकारलाई कसरी सुनिश्चित गर्न सकिन्छ। अहिले 3 तहको सरकार छ, 3 तहको सरकारले विभिन्न खालका नीति नियम बनाउँदा कतै सामुदायिक वनलाई अप्ठ्यारो पर्छ कि त्यसलाई कसरी हामीले चाहिँ समुदाय मैत्री बनाउन सकिन्छ भनेर उहाँहरूले चाहिँ त्यो नीति निर्माण गर्ने ठाउँमा चाहिँ भूमिका खेल्ने कुरा महत्त्वपूर्ण कुरा हो। त्यही कुरा हामी अपेक्षा गर्छौँ र स्वभावैले उहाँहरूले त्यही गर्नुहुन्छ, ताकि अहिले सामुदायिक वनमा चाहिँ थुप्रै नीतिगत समस्याहरू छन्, ती समस्याहरू पनि उहाँहरू सदनमा बोलिदिनु भयो भने अरू माननीय अरू मन्त्रीज्यूहरूलाई पनि त्यसले चाहिँ सहयोग पुर्याउँछ। हामीले त्यो ढङ्गले हिजो यही विषयमा हामीले हिजो छलफल गरेको उहाँहरूसँग।
अब यहाँहरूले विगतदेखि नै भन्दै आउनु भएको छ, सामुदायिक वनमा प्रशस्तै नीतिगत अप्ठ्याराहरू छन् जसले चाहिँ जुन उपभोक्तालाई, उपभोक्ताले यसबाट एउटा सहज ढंगबाट सेवा लिनुपर्ने थियो सजिलोसँग, त्यो चाहिँ लिन सकिरहेका छैनन्। नीतिगत समस्या छ तर यो समाधान हुन सकिरहेको छैन भनेर यहाँहरूले बारम्बार आवाज उठाइ नै रहनु भएको छ। अब त्यस्तो नीतिगत समस्याहरू के हुन् अलिकति स्पष्ट गरिदिनुहोस् त।
एकदमै अहिले यति सफल र यति राम्रो कार्यक्रममा पनि हुन त जहाँ पनि अब त्यसका उज्याला र अँध्यारा पक्ष हुन्छन्, सामुदायिक वनमा थुप्रै समस्याहरू अहिले हामी उपभोक्ताले झेलिरहेका छौँ। अब मैले क्रमबद्ध रूपमा 2-4 वटा मुख्य मुद्दाहरू तपाईँसँग मैले यहाँ तपाईँको रेडियो मार्फत जनताको बीचमा राख्दाखेरि मुख्य गरेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 अहिले पनि जस्ताको तस्तै छ। त्यो भनेको राजा महेन्द्रले बनाएको ऐन हो। आज मध्यवर्तीका उपभोक्तामा द्वैत शासन, हामी नेपालमा दुईटा शासनको अनुभूति गर्न सक्छौँ। त्यहाँ मध्यवर्तीका उपभोक्ताले निगुरो टिप्न जान पाएका छैनन्, माटो लिन घर लिप्ने माटो लिन जान पाउँदैनन्। त्यहाँ यति निरङ्कुशता छ कि आज त्यहाँका मान्छेहरू चाहिँ त्यहाँ मानव अधिकार छैन, बाल अधिकार छैन, महिला अधिकार छैन। त्यसकारण हामीले त्यो राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण 2029 खारेज गरेर नयाँ ऐन बनाउनु पर्छ र मध्यवर्तीलाई सामुदायिक वनमा ल्याउनु पर्छ भनिरहेका छौँ। त्यसै गरी चुरे क्षेत्रमा चाहिँ वातावरण ऐन घोषणा गरेर वातावरण ऐनमा लगेर चुरे क्षेत्रमा चाहिँ त्यहाँ पनि जनताका अधिकार खोसिएका छन्। अर्को राष्ट्रपति चुरे तराई मधेस विकास समिति छ, त्यसले राजनीति पार्टीको भर्ती केन्द्र भएको छ, त्यो खारेज गरेर त्यसलाई चाहिँ चुरेको संरक्षणका निम्ति छुट्टै ढङ्गले जसरी सामुदायिक वनहरूले संरक्षण गरेका छन् समुदायलाई केन्द्रित गरेर चाहिँ समुदायको नेतृत्वमा चाहिँ चुरे संरक्षण गर्नुपर्छ। हामीले यो मुद्दा उठाइरहेका छौँ। अहिले 13 करको समस्या छ, संघले कर लिन्छ, प्रदेशले कर लिन्छ, स्थानीय समुदायले कर लिन्छ। सामुदायिक वन उपभोक्ता समूह एउटा यस्तो संगठन हो जसले आफ्नो आमदानीको 25% वन संरक्षणमा खर्च गर्छ, बाँकी रहेको रकम समुदायका गरिब दलित महिला विपन्न वर्गको हितमा खर्च गर्छ र सामाजिक विकासमा खर्च गर्छ। त्यस्तो संस्था उसले न नाफा लिन्छ न सेयर बाँड्छ, त्यस्तो संस्थालाई किन कर लिने? करको कर लिने भनेको त नाफा लिने संस्थाहरूसँग व्यक्तिसँग हो। यो ढङ्गले हामीले यो 13 करको खारेजीको कुरा गरेका छौँ। अहिले सामुदायिक वनका कार्ययोजनाको समय सकिएको छ, सामुदायिक वनका कार्ययोजनाहरू बनाउनका निम्ति तिनै तहका सरकारले सक्रिय पहल गर्न पर्यो र सजिलो प्रक्रिया अपनाउनु पर्यो। हामीले यो मुद्दा उठाइरहेका छौँ। अहिले चाहिँ खास गरेर तपाईँको चाहिँ यो पैदावार यो पर्यटन विकासमा चाहिँ निजी क्षेत्रको हस्तक्षेप छ। हिजो खोला झोलामा थिए, आज तपाईँको डाँडा जति केबुल कारले कब्जा गरिरहेको छ। स्थानीय समुदायले केही गर्न पाएका छैनन्, न उनीहरूको सेयर छ, न उनीहरूको कुनै भूमिका छ। आज केबुल कार बनेका एरियामा चाहिँ त्यहाँका चना चटपटी बेच्नेले चना चटपटी बेच्न पाएका छैनन्। उनीहरूको अधिकारलाई सुनिश्चित गर्ने त्यो आवश्यकता हो कि होइन मूल्याङ्कन गर्ने, यस्ता मुद्दाहरूमा चाहिँ हामीले गम्भीर ढङ्गले सरकारसँग छलफल गरेका छौँ, बहस गरिरहेका छौँ र ती समस्या समाधानका निम्ति हामीले सरकारलाई पहल गरेका छौँ। अहिले वन पैदावार आपूर्ति समिति छ, त्यो वन पैदावार आपूर्ति समितिले जबरजस्त सामुदायिक वनका काठ लान्छ र त्यहाँभित्र ठुलो भ्रष्टाचारको चलखेल हुन्छ। आज चाहिँ विदेशी काठ आयात भएको छ, हाम्रा काठ कुहिरहेका छन्। हामीले ती विदेशी काठ रोक्ने र हाम्रा काठलाई कसरी बजारमा ल्याउने त्यो विषयमा हामी सरकारसँग छलफल गरिरहेका छौँ। वन्य जन्तुले मान्छेको उठीवास गराएको छ, आज वन्य जन्तुलाई बेच्न पाउनुपर्छ भनेर हामी भनिरहेका छौँ। अस्ति मात्रै हामीलाई खुसी लाग्यो प्रधानमन्त्रीज्यूले चाहिँ बाघ बढाउने कुरा होइन, बाघलाई व्यवस्थापन गर्ने कुरा भनेर उहाँले बोल्नुभयो। आज दैनिक रूपमा बाघले मान्छे खाइरहेको छ। हाम्रो नेपालको जुन बाघलाई चाहिने क्षेत्रभन्दा धेरै बाघहरू भइसके, ती बाघहरू बेच्न पाउनु पर्यो, बाँदर बेच्न पाउनु पर्यो, दुम्सी बँदेल लगायतका चिजहरूको व्यवस्थापन गर्न पाउनु पर्यो। यस्ता मुद्दाहरू गम्भीर ढङ्गले उठिरहेका छन् र जनताको जीवनयापनमै यसले ठूलो समस्या पारेको छ। त्यस कारण चाहिँ हामी सरकारसँग बहस छलफल गरेका छौँ र यी मुद्दाहरूलाई समाधान नहुँदासम्म हामी निरन्तर पैरवी र हामी चाहिँ एडभोकेसी गरिरहन्छौँ।
अब यी समस्याहरू छन्, यहाँले उल्लेख गर्नुभयो, एकातिर सामुदायिक वन संरक्षणको उदाहरण एउटा विश्वभरि सकारात्मक रूपमा गएको छ, अर्कोतर्फ यही भित्र पनि यहाँभित्र पनि थुप्रै समस्याहरू छन् जुन यहाँले उल्लेख गर्नुभयो। अब यसमा चाहिँ यी समस्या समाधानमा यहाँहरूले जसरी आवाजहरू विभिन्न फोरमहरूमा उठाइरहनु भएको छ, तर यो चाहिँ प्राथमिकतामा नपर्नुको कारण चाहिँ के होला?
यो प्राथमिकतामा नपर्नुको कारण नेपालको वन क्षेत्रमा चाहिँ हिजोको परम्परा हिजोको निरङ्कुशताले अहिले पनि काम गरिरहेको छ केही क्षेत्रमा केही व्यक्तिहरूमा, त्यो हाबी भइरहेको छ र अहिले लोकतान्त्रिक गणतन्त्रको सरकार छ, लोकतान्त्रिक पार्टी छ, उहाँहरूले पनि त्यो कुरालाई चाहिँ हस्तक्षेप गर्न सक्नु भएको छैन। सबैभन्दा ठुलो कमजोरी त्यहाँ छ। मैले सुरुमै भने अहिले पनि तपाईँको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण 2029 छ। आज कानुन पढ्न पर्यो भने त्यहाँ चाहिँ महाराजा धीराजाको भनेर श्री पाँच भनेर उल्लेख गरेर पढ्न पर्छ। नैतिक रूपमा पनि ती कुराहरू फेरौँ भन्दा उहाँहरू तयार हुनुहुन्न। त्यहाँभित्र जनताको अधिकार, हामी लोकतान्त्रिक गणतन्त्रको कुरा एकातिर संविधानमा हामीले चाहिँ संविधानको प्रस्तावनामै समाजवाद उन्मुख शासन व्यवस्था अर्थतन्त्रको कुरा गर्यौं, तर हामी चाहिँ अहिले समुदायलाई समाजवाद भनेको त समुदायको उत्थान हो, तर हामी केही घरानियाहरूलाई अगाडि बढाउने कुरा मात्रै गर्छौं, तर समुदाय आएका मान्छेलाई कुनै अधिकार दिने चेष्टा गरेका छैनौँ भनेपछि यो परम्परागत जुन चिन्तन छ त्यो चिन्तनबाट हाम्रो राजनीतिक नेतृत्व र हाम्रो सरकारमा जाने नेतृत्वमा चाहिँ चेन्ज आएन र उहाँहरूले चाहिँ त्यसलाई नेतृत्व गर्न सक्नु भएन भन्ने हाम्रो बुझाइ छ। जबसम्म हामी सरकारमा जाने र राजनीतिक पार्टीले लोकतान्त्रिक गणतन्त्रको अभ्यासलाई वन क्षेत्रमा कार्यान्वयन गर्न सकिँदैन तबसम्म यी द्वन्द्वका कुराहरू यी समस्याहरू अझै बढ्दै जान्छन्। त्यसले गर्दाखेरि उहाँहरूले राजनीतिक नेतृत्वले आँट गर्नुपर्छ। जबसम्म राजनीतिक नेतृत्वले आँट गर्नुहुन्न तबसम्म चाहिँ यसमा परिवर्तन हामीले देखेका छैनौँ। त्यसैले हामीले राजनीतिक नेतृत्वसँगै निरन्तर संवाद गरिरहेका छौँ, हेरौँ, हामीले आशा गरौँ सुधार हुन्छ।
अब अर्कोतर्फ ठाकुर भण्डारीजी, अहिले सामुदायिक वन उपभोक्ता समितिमा चाहिँ चरम राजनीति हावी भयो, राजनीति गर्ने एउटा थलोका रूपमा यो यस्ता उपभोक्ता समितिहरूलाई परिणत गरियो भन्ने एउटा आरोप लाग्ने गरेको छ। अब यसमा यो के भन्नुहुन्छ यहाँ?
त्यो होइन, त्यो सरासर गलत मान्छेहरूले गर्ने कुरा हो। किन हो भने हिजो तपाईँको चाहिँ गाउँमा गाउँ विकास समिति नहुँदाखेरि अथवा निर्वाचन नभएको बेलामा देशव्यापी रूपमा चाहिँ हरेक वर्ष निर्वाचन गरेर साधारण सभा गरेर निर्वाचित समितिले चाहिँ गाउँका विकास सबै कुराहरू गरेको सामुदायिक वन उपभोक्ता समूहहरू हो। सामुदायिक वन उपभोक्ता समूहहरूमा राजनीति हुँदैन। स्वभावैले नेपालमा सबै मान्छेहरूको कुनै न कुनै पार्टीसँग सम्बन्ध होला, तर त्यसलाई चाहिँ सामुदायिक वन र फेकोफोनमा ल्याएर जोड्नु भनेको त्यो आफैमा गलत हो। त्यसले गर्दाखेरि सामुदायिक वनहरूले चाहिँ राजनीति होइन कि उनीहरूले सामाजिक राजनीति गरेका छन्। स्वभावैले सामाजिक राजनीति गरिरहँदाखेरि चुनाव हुन्छ, चुनावमा प्रतिस्पर्धा हुन्छ, प्रतिस्पर्धामा निर्वाचन पछाडि नेतृत्व चयन हुन्छ, त्यसलाई चित्त बुझेन भनेर राजनीतिकरण गर्यो भन्नु चाहिँ त्यो हारको त्यो कमजोर मानसिकता र त्यो लोकतान्त्रिक गणतन्त्रको विरोधमा चाहिँ कुण्ठा प्रस्तुत गरेको हो। त्यस कारण चाहिँ सामुदायिक वनमा राजनीति छैन, त्यो हामी एकदमै ग्यारेन्टी दिएर एकदमै हामी चाहिँ सप्रमाण भन्न सक्छौँ। र कसैले सामुदायिक वनमा राजनीति छ भन्छ भने उहाँहरूसँग हामी बहस गर्न तयार छौँ।
अब सामुदायिक वनहरू संरक्षण भएको छ, तर सामुदायिक वनको छेवैमा बसोबास गर्ने यो नागरिकहरू उनीहरूको चाहिँ स्थानीयहरूको अब जीविकोपार्जन त्यही वनबाट वन पैदारहरू बिक्री गरेर उनीहरूले विगतमा त्यो आफ्नो जीविकोपार्जन चलाउँथे, तर उनीहरूलाई अहिले रोक लागेको छ। यहाँले पनि उल्लेख गर्नुभयो ऐन बाधक छ। अब यसरी सामुदायिक वनको जसरी उपभोक्ताहरूले फाइदा लिनुपर्ने थियो त्यो फाइदा लिन नसकिरहँदा ती स्थानीयहरू चाहिँ अब यो संरक्षणप्रति नै अलिकति नकारात्मक भएका हुने हुन् कि भएका हुन् कि भन्ने एउटा टिप्पणी पनि हुने गरेको छ। अब यसलाई रोक्नका लागि अब यहाँहरूले गर्ने पहल कस्तो हुन्छ?
एकदमै महत्वपूर्ण कुरा हो। अहिले यो ठूलो समस्या समुदायमा अहिले विकास हुँदै गएको छ। समुदायले हिजो चाहिँ नाङ्गा डाँडाहरू संरक्षण गरेर आफ्नो छोराछोरीलाई भन्दा माया गरेर हुर्कायो, आज हरियाली बढायो, 39% वन 45% पुर्याउन सफल भयो। त जब हामीले अब त्यसबाट उपयोग गर्ने बेला भयो सरकारले विभिन्न खालका अप्ठ्याराहरू सिर्जना गरेको छ। हामीले केही समय अगाडि आगलागीको कुरा देख्यौँ, देशव्यापी रूपमा आगलागी भयो। सामुदायिक वनहरूका उपभोक्ता थुप्रै उपभोक्ताहरू आगलागी नियन्त्रणमा उहाँहरूको ज्यान गयो, तपाईँ कति घाइते हुनुभएको छ, त्यो सबै सामुदायिक वनप्रतिको माया सामुदायिक वनलाई जोगाउनलाई उहाँले गर्नुभयो। तर सरकारले अहिले त्यो विषयमा चाहिँ गम्भीर भएको छैन। आज सरकारले सामुदायिक वनको उद्यम मात्रै दर्ता गर्न दिने हो भने यो देशमा आगलागी शून्यमा झर्छ। किन भन्दा अहिले उद्यम दर्ता गर्न पाउने हो भने सम्पूर्ण वन पैदावारलाई जम्मा गरेर विभिन्न खालको मल बनाउन सकिन्छ, ब्रिकेट बनाउन सकिन्छ, ती पत्करहरूबाट चारकोल लगायतका चिजहरू बनाउन सकिन्छ। विभिन्न खालका उद्योगहरू हामीले बेलजुस अहिले पनि केही समूहहरूले व्यक्ति मिलेर उहाँहरूले समुदायमा गरिरहनु भएको छ, यद्यपि त्यसलाई कानुनी मान्यता दिन गाह्रो भइरहेछ। बेलजुस बनाइरहनु भएको छ, विभिन्न खालका अचार लस्सीका अचारहरू दुना टपरी बनाएर बेच्नु भएको छ। यद्यपि सरकारले सालको पात टिपेर दुना टपरी बनाएर बजारमा लाँदाखेरि यो काँड ल्याइस् भनेर उपभोक्तालाई पक्रेर थुन्ने काम गरिरहेको छ, यो खालको अवस्था छ। त्यसले गर्दाखेरि हामीले अब सामुदायिक मनलाई उद्यममा लानुपर्छ। हाम्रा काठहरू अरू समुदायले चाहिँ समुदायमा हजारौँ क्युफिट काठ छ त्यसलाई चिरेर बेच्न पाउनुहुन्न, गोलिए बेच्न पर्ने बाध्यता छ, त्यसलाई चिरेर फर्निचर बनाएर प्रशोधन गरेर बेच्दाखेरि त्यसमा चाहिँ कति धेरै समुदायलाई चाहिँ फाइदा हुन्थ्यो, त्यसले चाहिँ देशको अर्थतन्त्रमा कति सपोर्ट पुर्याउँथ्यो। यो जडीबुटीमा त्यस्तै समस्या छ, हाम्रा जडीबुटीहरू चाहिँ एकदम कौडीको मूल्यमा चाहिँ इन्डिया गइरहेको छ, कौडीको मूल्यमा चाहिँ यहाँका तपाईँको रामदेवको उद्योग सञ्चालन गर्न यहाँ कुनै समस्या हुँदैन, तर अरू उद्योग जडीबुटीको उद्योग हामीले गरौँ भन्ने हो भने गर्न पाइँदैन। यस्ता खालका समस्या छन्। यो समस्या समाधान गर्नका निम्ति सरकार गम्भीर हुनुपर्छ। सरकारलाई यदि यो देश समृद्धिमा लैजाने हो भने यो देशको समृद्धिको आधार भनेको सामुदायिक वन हो, किन भन्दा यो देशमा 45% सामुदायिक वन छ। हामीले समुद्रका वरिपरिका देशले सी फुड भनेर चिनाउँछन् आफ्नो देशलाई, हामीले फरेस्ट फुड वन्यजन्य खाद्य भनेर चिनाउन सक्छौँ, हामीसँग लाखौँ वन्यजन्य खाद्य छन्, हामीसँग आँप लगायतका फलफुल, हामीले अम्बा के छैन हामीसँग, वनमा जाने हो भने निग्रो होइन, हामीसँग थुप्रै चिज छ। हाम्रा पुर्खाहरूले वनबाटै आफ्नो जीविकोपार्जन गरेका थिए, वनको उत्पादन अर्ग्यानिक छ, त्यसलाई हामीले चाहिँ राम्रो एकदम मूल्यवान तरिकाले हामीले बजारमा पुर्याउन सक्छौँ। यी कुराहरूमा चाहिँ सरकारले ध्यान दिएको छैन। हामी यो विषयमा सरकारसँग छलफल गरिरहेका छौँ। हामी अहिले यही सामुदायिक वन दिवसको अवसरमा पनि सरकार हामीसँगै बसेर यो विषयमा अगाडि जानुपर्छ भनेर वन मन्त्रालय हामी चाहिँ एउटा लाइनमा छौँ, तर अरू अरू कानुनले केही केही समस्या पार्दाखेरि यी कुराहरू रोकिएका छन्। अरू अरू मन्त्रालयसँगको जस्तै उद्यम दर्ता गर्न नदिने उद्योग मन्त्रालय हो, कहिलेकाहीँ हामीले सबै कुरालाई एक ठाउँ लगाएर राख्दाखेरि त्यो विरोधाभास हुन्छ। कतिपय कुराहरू वन मन्त्रालय अन्तर्गत सम्बन्धित छ, कतिपय कुराहरू करका कुराहरू अर्थ मन्त्रालयसँग सम्बन्धित छ। यी मन्त्रालयका आफ्ना लडाइँले गर्दाखेरि हामीले समुदायले अधिकार पाएका छैनौँ, त्यसकारण यिनीहरू एकै ठाउँ बसेर समुदायको अधिकारका निम्ति उद्योग मन्त्रालयले पनि उद्योग दर्ता गर्न सहज गर्ने, वन मन्त्रालयले सहज रूपमा वन पैदावार ओसार पसार गर्न दिने, अर्थ मन्त्रालयले चाहिँ ती कर र बाटोमा हुने समस्याहरूको जिम्मेवारी करको अर्थ मन्त्रालयले गर्ने, गृह मन्त्रालय पुलिस प्रशासनले बाटोमा लिएर हिँडेको चिजलाई चाहिँ दुःख नदिने गरी त्यो खालको छलफल गर्ने, यो खालको तालमेल मिलाउन सकियो भने देश समृद्धि गर्ने सबैभन्दा आधार, अरू हामीसँग केही पनि छैन, वन क्षेत्र हो। आज वन क्षेत्र राजनीति पार्टीको प्रायोरिटीमा परेको छैन। हामीले अहिले भर्खरै सरकार परिवर्तनको हेरौँ न, सबै पार्टीको हेर्ने हो भने तपाईँको चाहिँ वन मन्त्रालय अन्तिममा छ, जबकि यो देशको समृद्धिको सबैभन्दा मुख्य ठाउँ भनेको वन हो, तर वन मन्त्रालयलाई कुनै पनि पार्टीले प्रायोरिटीमा राखेको अवस्था देखिँदैन। हामी यो विषयमा पनि राजनीति पार्टी सरकारसँग छलफल गरिरहेका छौँ र हामी आशावादी छौँ कि अब वन क्षेत्रलाई हामीले चाहिँ अग्रभागमा ल्याएर यसलाई चाहिँ समृद्धिको आधार, अर्थतन्त्रमा चाहिँ सामुदायिक वनले तपाईँले चाहिँ अहिले दिगो विकास लक्ष्यका 17 गोल मध्ये 16 लक्ष्यमा चाहिँ सामुदायिक वन उपभोक्ता समूहको योगदान छ, चाहे त्यो स्वास्थ्यमा हेर्नुहोस्, तपाईँको शिक्षामा हेर्नुहोस्, स्कुल बनाएको छ, मास्टर राखेको छ, छात्रवृत्ति दिएको छ, खाने पानी सरसफाई लगायतका हरेक कुरामा सामुदायिक वनको कन्ट्रिब्युसन योगदान छ, त्यसलाई चाहिँ अब राज्यले अझै प्रभावकारी रूपमा सम्बोधन गर्नुपर्छ। यही कुरा उठाइरहेका छौँ, छलफल गरिरहेका।
निकै महत्वपूर्ण विषयहरू यहाँहरूले उठाउनु भएको छ, ती विषयहरू चाहिँ आगामी दिनमा अब यो यी विषयहरूले चाहिँ सार्थकता पाओस्, यी विषयहरू सम्बोधन गर्न राज्य र सम्बन्धित पक्ष लागि परून् हामी यही कामना गर्छौं। र आजका लागि हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद।
धेरै धेरै धन्यवाद। रेडियो नेपाल जस्तो एकदमै जनताको मन मनमा पुगेको रेडियो मार्फत सामुदायिक वनका जुन आवाजहरू पुर्याउनु भयो, म हजुर लगायत सिङ्गो रेडियो नेपालको टिमलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद।
हजुर, हामी कुराकानी गर्दैथ्यौं सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर प्रसाद भण्डारी, विशेष गरी सामुदायिक वन दिवस सप्ताहव्यापी रूपमा मनाइँदैछ र यो सन्दर्भमा अहिले नेपालको सामुदायिक वनको अवस्था र सामुदायिक वन ले उठाउन खोजेका विषयहरू र यो संरक्षणमा सम्बन्धित निकायहरूले दिनुपर्ने र गर्नुपर्ने कामका लगायतका विषयमा आज हामीले उहाँसँग कुराकानी गर्यौं। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।